नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 20 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगद्वारा निर्वाचन तालिकामा हेरफेर, दुई चरणमा चुनाव गर्ने भनेर सरकारले चुनाव भाँड्न खोजेको एमालेको आरोप।
डीआईजी नवराज सिलवालमाथि किर्ते मुद्दामा अनुसन्धान शुरू, पक्राउ परेका सिलवाल अदालतको आदेशपछि रिहा।
मध्य पहाड़ी लोकमार्गमा 10 सुविधा सम्पन्न नयाँ शहर बनाउने काम शुरू, अर्को वर्षदेखि नयाँ शहर निर्माणको कामलाई तीव्रता दिइने।
नेक्स्ट इयरदेखि चाहिँ हामी ठूलो फड्को मार्छौं भन्ने मैले आशा लिएको छु।
सन् 2018 लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगको खोप दिन शुरू गरिने, पहिलो चरणमा अफ्रिकी देश घाना, केन्या र मालवीमा उपलब्ध हुने।
र भूकम्प गएको 2 वर्ष पुग्दा पनि 10 रंगशालाको पुननिर्माण सुस्त, रंगशाला पुननिर्माण नहुँदा खेलाड़ीलाई समस्या।
यो त माथि टुडीखेल रत्नबाग जस्तै भइसक्यो रंगशाला त।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले पहिलो चरणको चुनावको कार्यतालिका संशोधन गरेको छ भने दोस्रो चरणको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले वैशाख 31 गते पहिलो र जेठ 31 गते दोस्रो चरणको चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। प्रदेश नम्बर 3, 4 र 6 पहिलो र बाँकी प्रदेशमा दोस्रो चरणमा चुनाव गर्ने सरकारले निर्णय गरिसकेको छ। वैशाख 31 हुने चुनावका लागि यसअघि तय गरिएको कार्यतालिका 3 दिन पर सारिएको छ। प्रमुख आयुक्त अयोध्या प्रसाद यादवका अनुसार 16 गतेका लागि तय गरिएको मनोनयन 19 गते हुने भएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह 22 गते प्रदान गरिने भएको छ। त्यस्तै दोस्रो चरणको चुनावका लागि जेठ 19 गते मनोनयन दर्ता, 20 गते उम्मेद्वार उपर उजुरी दिने, 21 गते उम्मेद्वारी फिर्ताका लागि समय दिने र 22 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोगले दोस्रो चरणको चुनावका लागि अर्को मतपत्र नछाप्ने जानकारी गराएको छ। चुनाव चिन्ह माग गरिरहेका दललाई निर्वाचन कानून अनुसार अब चिन्ह प्रदान गर्न नसकिने र अहिले छापिएको मतपत्र खेर जाने भएकाले फेरि मतपत्र नछाप्ने प्रमुख आयुक्त अयोध्या प्रसाद यादवले जानकारी दिनुभयो।
ती दलहरूले आफ्नो आफ्नो निर्वाचन चिन्हको आधारमा निर्वाचनमा भाग लिनको लागि म आग्रह पनि गर्दछु। कानूनी व्यवस्था नयाँ दललाई नयाँ किसिमबाट अभिलेखीकरण गरेर नयाँ निर्वाचन चिन्ह दिन सक्ने कानूनी व्यवस्था छैन अहिलेको अवस्थामा। त्यसले गर्दाखेरि 6 राजनीतिक दलको निर्वाचन चिन्ह छ, कुन कुन जिल्लामा उहाँहरूको उपस्थिति कमन रूपमा सबैको उपस्थिति छ या एक्लै गरेर पनि धेरैजसो जिल्लाहरूमा मेक्सिमम उपस्थिति कुन कुन छ, कहाँ कहाँ छ, त्यसमा उहाँहरूले एउटा निर्वाचन चिन्ह लिएर पनि उहाँहरूले निर्वाचनमा आउन सक्नुहुन्छ। तर राजपाको अहिले जुन मिडियाबाट थाहा पाएको छाता चिन्हको आधारमा निर्वाचन आयोगले त्यो चिन्हित दिन सक्ने अवस्था हुँदैन।
आज बिहान आयोगका पदाधिकारी सहित बालुवाटारमा भएको छलफलमा दलहरूले चुनाव चिन्हका आधारमा भाग लिन पाउनुपर्ने माग गरेका थिए। सरकारसँग भएको सहमति अनुसार आफूहरू चुनावमा जान तयार रहेको बताउँदै मधेसी दलले सहज वातावरण बनाइदिन आग्रह गरेका थिए।
यसैबीच आयोगले पहिलो चरणको चुनाव सकिने बित्तिकै तत्काल मतगणना शुरू हुने जनाएको छ। दुई चरणमा चुनाव हुने भए पनि पहिलो चरणको चुनाव सकिने बित्तिकै त्यसको मतगणना गर्ने जनाएको हो। सामान्यतया एक भन्दा बढ़ी चरणमा चुनाव भए पनि मतगणना एकै पटक गर्ने चलन रहँदै आए पनि सुरक्षाका कारणले चुनाव लगतै मतगणना गर्ने भएको हो। चुनाव भएका ठाउँको नतिजाले पछिल्ला चरणमा चुनाव हुने ठाउँका मतदाता प्रभावित हुने र चुनाव निष्पक्ष नहुने हुँदा जतिसुकै चरणमा चुनाव भए पनि मतगणना एकै पटक गर्नुपर्ने मान्यता छ। यस्तै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चुनावलाई प्रभावित पार्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन नपाउने बताउनुभयो। जेठ 15 गते बजेट ल्याउन नै पर्ने संवैधानिक व्यवस्था संशोधन गरेर असारमा बजेट ल्याउन यादवले सुझाव दिनुभयो। मिति सार्न नसकिए आयोगको परामर्शमा मात्र सरकारले बजेट र नयाँ कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई छ।
निर्वाचन लक्षित गरेर मतदातालाई प्रभावित पार्ने किसिमबाट कार्यक्रमहरू ल्याउने प्रयास गरिने छैन। यदि त्यस्तो छ भने त्यसको लागि निर्वाचन आयोगसँग बजेट प्रस्तुत हुनुभन्दा अगाडि, नीति र कार्यक्रम ल्याउनुभन्दा अगाडि निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ।
नेकपा एमाले स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न सम्पूर्ण तयारी गरिसकेको अवस्थामा दुई चरणमा गर्न खोज्नु चुनाव हुन नदिने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो। यस्तै संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले चुनावको बीचमा बजेट ल्याउने सरकारको प्रस्ताव आफूहरूलाई मान्य नभएको बताउनुभयो। संसदमा विशेष समय लिएर ओलीले संविधान अनुसार जेठ 15 गते बजेट सार्वजनिक गरिनुपर्ने भएकाले जेठ 15 गते अघि नै एकै चरणमा चुनाव गर्न माग गर्नुभयो। उहाँले बजेट जारी गरेर चुनाव गर्दा निष्पक्ष हुन नसक्ने दावी गर्नुभयो। चुनावका लागि नागरिक उत्साहित भएको र सबै दलहरू चुनावमा होमिसकेको अवस्थामा दुई चरणमा गर्ने निर्णय हुनु राजनैतिक गतिरोध कायमै राख्ने षड्यन्त्र भएको ओलीको आरोप थियो। संविधान संशोधनमा लचक बन्ने संकेत गर्दै ओलीले औचित्यका आधारमा अघि बढ़न सकिने बताउनुभयो।
दुई चरणमा चुनाव हुँदाखेरि पनि बजेट पेश गर्ने, चुनावका बीचमा यस्तो कुरा बिल्कुल उचित हुँदैन र यसले निष्पक्षतालाई पूरै चुनौती दिन्छ, यसले निष्पक्षतालाई अस्वीकार गर्छ। यस कुराले यसर्थ जेसुकै हुँदाखेरि पनि बजेट प्रस्तुत गर्नभन्दा अगाडि नै निर्वाचन गरिनुपर्छ। हामी जोड़ दिन्छौं, हाम्रो भनाइ छ जुन मिति तोकिएको छ त्यसै मितिमा वैशाखी गते नै चुनाव। राष्ट्रहित विपरीतका कुराहरू, प्रावधानहरू, असंवैधानिक प्रावधानहरू गम्भीर छलफल गरेर र यसलाई स्वीकार्य बनाएर जानुपर्छ।
स्थानीय तहको चुनावमा बाल बालिकाको प्रयोग रोक्न दैलेखमा अनुगमन गरिने भएको छ। बाल अधिकार अनुगमन समितिको आज बसेको बैठकले चुनावमा बाल बालिकाको प्रयोग रोक्न कड़ाईका साथ अनुगमन गर्ने निर्णय गरेको हो।
प्रहरी नायब उपरीक्षक नवराज सिलवालमाथि सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। डीआईजी सिलवालले सरकारी कागजात तोड़मोड़ गरी सर्वोच्च अदालतमा पेश गरेको तथा प्रहरी प्रधान कार्यालयको महत्वपूर्ण बैठकमा अनुपस्थित भएर संगठनको अनुशासन उल्लंघन गरेको विषयमा प्रहरीले सिलवालमाथि अनुसन्धान शुरू गरेको हो। यसबारे छानबिनका लागि गृह मन्त्रालयले हिजो गठन गरेको छानबिन समितिले सिलवाललाई पक्रेर आज सोधपूछ गरेको छ। मन्त्रालयले छानबिन समिति गठन गरेपछिको कानूनी प्रक्रियाबारे वरिष्ठ अधिवक्ता शम्भु थापासँग कानूनी परामर्श गरिरहेका बेला बालुवाटारबाट प्रहरीले डीआईजी सिलवाललाई पक्रेको थियो। प्रहरी प्रधान कार्यालयले डीआईजी सिलवाललाई पक्राउ गरिएको नभएर सोधपूछका लागि बोलाइएको बताएको छ।
यसैबीच सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएपछि सिलवाल रिहा हुनुभएको छ। सिलवाललाई गैर कानूनी रूपमा पक्राउ गरिएको भन्दै वहाँका तर्फबाट अधिवक्ता पूर्ण प्रसाद राजवंशीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिस्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रहवरमा रिहा गर्न आदेश दिएको थियो। आदेशपछि प्रहरीले सिलवाललाई बेलुकी उहाँको घरमा लगेर छोडेको छ। बयान लिएर सिलवाललाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पनि जानकारी दिनुभयो। प्रहरीले घर छाडेपछि सिलवाल उच्च रक्तचाप भएको भन्दै बीएनबी अस्पताल भर्ना हुनु भएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको सूचना।
देशका हिमाली तथा पहाड़ी जिल्लाका विपन्न मुसलमान छात्राहरू, तराई मधेस चितवन र झापा जिल्लाका दलित एवं विपन्न मुसलमान छात्राहरू र मध्य तथा सुदूरपश्चिम पहाड़ी जिल्लाहरू सुर्खेत, सल्यान, डडेलधुरा र दार्चुलाका दलित छात्र छात्राहरूलाई छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना।
परिषद कार्यालयको मिति 2073 माघ 25 गतेको गोर्खापत्र तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम विभिन्न छात्रवृत्ति कार्यक्रममा अध्ययनको लागि तोकिएको केन्द्रहरूमा फारम भरी बुझाउने प्रशिक्षार्थीहरूको प्रवेश परीक्षा कार्यक्रम निम्न अनुसार कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन फारम भरेको स्थान र प्रवेश परीक्षा केन्द्र यस अनुसार तोकिएको छ। जिल्ला शिक्षा कार्यालय दार्चुलाको
महेन्द्र मावि खलंगा दार्चुला,
जिल्ला शिक्षा कार्यालय डडेलधुराको
महेन्द्र मावि खलंगा डडेलधुरा,
जिल्ला शिक्षा कार्यालय सुर्खेतको
अमरज्योति नमुना मावि नेवारे चनौटा सुर्खेत,
जिल्ला शिक्षा कार्यालय सल्यानको
शिवजन मावि श्रीनगर शीतलपाटी सल्यान,
जिल्ला शिक्षा कार्यालय झापाको
वीरेन्द्र मावि चन्द्रगढी झापा,
जिल्ला शिक्षा कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन,
सिटीभिटी मध्य क्षेत्र क्षेत्रीय कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन
र सिटीभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको
प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुर।
प्रवेश परीक्षा मिति र समय 2074 साल वैशाख 16 गते शनिबार बिहान 8 बजे।
प्रवेश पत्र वितरण मिति 2074 साल वैशाख 14 गते बिहिबार बिहान 10 बजेदेखि 4 बजेसम्म आवेदन फारम बुझाएकै स्थानहरूबाट वितरण गरिनेछ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर।
उज्यालो क्विज, आजको प्रश्न।
सिरियम गुआजाभा कुन फलको वैज्ञानिक नाम हो?
ए सुन्तला, बी अम्बा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले निर्वाचन आयोगद्वारा निर्वाचन तालिकामा हेरफेर, दुई चरणमा चुनाव गर्ने भनेर सरकारले चुनाव भार्न खोजेको एमालेको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग।
खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै
1786 किलोमिटर लामो मध्य पहाड़ी लोकमार्गका बीचबीचमा 10 सुविधा सम्पन्न नयाँ शहर बनाउने सरकारको योजना छ। पाँचथरको फिडिमदेखि बैतडीको पाटनसम्म 10 नयाँ शहर बनाउने र हरेक शहरमा 1,00,000 जनसंख्या व्यवस्थित तरिकाले बस्न सक्ने गरी सुविधाजनक पूर्वाधार निर्माण गर्ने सरकारको तयारी हो। नयाँ शहरकै लागि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ शहर आयोजना समन्वय कार्यालय स्थापना गरेर काम भइरहेको छ। चढ्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेची महाकाली जोड्दै श्रृंखलाको अन्तिम रिपोर्ट। मध्य पहाड़ी लोकमार्गमा 10 नयाँ शहर बनाउन भइरहेका काममा केन्द्रित छ। रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ अर्जुन पोखरेल।
नयाँ सहर हो भन्ने झल्किने किसिमको एउटा गेट निर्माण गर्ने भन्ने छ, त्यसको ठेकापट्टा गइसकेको छ। त्यस्तै वार्ड नम्बर 12 रहेको हिराकुरमा चाहिँ नगर उद्यान निर्माण गर्ने भन्ने छ, त्यो चाहिँ गतिविधिहरू सञ्चालित छन्, त्यसमा भइसकेको छ। त्यस्तै चक्रपथ सड़क भनेर तपाईँको ट्र्याक ओपनिङको कामहरू भइसकेका छ, त्यहाँ तपाईँको कतिपय स्ट्रक्चरहरू रिटेनिङ वालहरू अथवा त्यो नालीहरू निर्माणहरू भइराखेको छ।
नयाँ सहरको लागि पाटनमा भर्खरै शुरू भएका कामको बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो बैतडीको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथ राम ओड। बैतडीको पाटनमा जस्तै मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पाँच थरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुरकोट, धादिङको गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रूकुमको चौरजहारी, दैलेखको राकम कणाली र अछामको साफे बगर सहित 10 ठाउँमा सरकारले नयाँ सहर बनाउने काम थालेको छ। 20 वर्षभित्र हरेक शहरमा 1,00,000 जनसंख्या व्यवस्थित तरिकाले बस्न मिल्ने गरी अहिले गुरु योजना बनाउने काम भइरहेको छ। नयाँ सहर आयोजना समन्वय कार्यालयका प्रमुख पराग श्रेष्ठ:
परामर्शदाताहरू मार्फत डिटेल डिजाइन रिपोर्ट हामीले ड्राफ्ट रिपोर्ट चाहिँ हामीले प्राप्त गरिसकेका छौँ, अनि त्यो रिभ्यू गर्नुको लागि चाहिँ रिजनल एन्ड अर्बन प्लानिङ सोसाइटी अफ नेपाल भन्ने रूपसन भनेर भन्छौँ हामी होइन, त्यो संस्थालाई चाहिँ हामीले एमओयू गरेर पियर रिभ्यू गर्दैछौँ। हामीले 1 महिनाको टाइम दिएर दिएका थियौँ, अब 2-4 दिनमा त्यो रिपोर्ट दिनुहुन्छ र यदि सबै ठिकै छ भने हामी योजनाहरू सञ्चालन गर्छौँ।
सुविधाको अभावमा पहाड़बाट तराई बसाई सर्नेहरू बढ्न थालेको भन्दै सरकारले आर्थिक वर्ष 2066-67 मध्य पहाड़का 10 ठाउँमा सुविधा सम्पन्न शहर बनाउने योजना अघि सारेको थियो। बढीमा 25 वर्ग किलोमिटरसम्म फैलने नयाँ शहरहरूमा धेरै सुविधा हुनेछन्। शहर वरपर चक्रपथ, फोहोर फाल्ने ल्यान्डफिल साइड, ढल, खानेपानी, खेलकुदका पूर्वाधार, सड़क बत्ती, खेल मैदान, किनमेल केन्द्र, आधुनिक बस पार्क, सामुदायिक भवन, कृषि उपज केन्द्र लगायतका सुविधा नयाँ शहरमा हुनेछन्। नयाँ शहर बनाउन जग्गा एकीकरण आयोजना सञ्चालन गर्न पोहोर नै सरकारले काम शुरू गरेको थियो। त्यसमध्ये बसन्तपुर, खुरकोट र डुम्रेमा जग्गाको विषय समाधान भएको छ। चौरजहारी र राकमको काम अन्तिम चरणमा छ भने फिदिम र पाटनमा जग्गा एकीकरण आयोजनाको लागि चाहिने 51% स्थानीय बासिन्दाको हस्ताक्षर पुगेको छैन। बुर्तिबाङमा पहिला सहमति गरे पनि कुरा नबुझी हस्ताक्षर गरिएछ भनेर स्थानीय बासिन्दाले अहिले अदालतमा मुद्दा हालेका छन्। हरेक शहरमा 1,000 रोपनीका दरले 10,000 रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ, तर अहिलेसम्म 247 रोपनी जग्गा मात्रै नयाँ शहर आयोजनाको नाममा आएको छ। आगामी वर्ष थप 300 रोपनीका दरले जग्गा ल्याउने आयोजनाको लक्ष्य छ। अहिले जति जग्गा छ त्यसैमा सड़क बत्ती जोड्ने, बस पार्क बनाउने लगायतका काम भइरहेका छन्। यो आर्थिक वर्षमा झण्डै 2,06,00,000,000 रूपियाँ विनियोजन भएकोमा 67% रकम खर्च भइसकेको छ। कागजी काम पूरा भएपछि अर्को वर्षदेखि नयाँ शहर निर्माणको काम तीव्र हुने बताउनुहुन्छ नयाँ शहर आयोजना समन्वय कार्यालयका प्रमुख पराग श्रेष्ठ।
डिटेल प्रोजेक्ट रिपोर्ट जुन छ नि त्यो आएपछि चाहिँ हामी के गर्नुपर्ने रहेछ भन्ने उहाँहरूको ठ्याक्कै इस्टिमेट र हामीलाई कार्यक्रम दिनुहुन्छ होइन, नेक्स्ट इयरदेखि चाहिँ हामी ठुलो फड्को मार्छौँ भन्ने मैले आशा लिएको छु।
बन्न लागेका कुनै पनि शहर अहिले जिल्ला सदरमुकाम भएका ठाउँमा छैनन्, त्यसैले समन्वय गर्न केही असहज भएको छ। नयाँ शहर बनाउन स्थानीय बासिन्दाले जस्तो सहयोग गर्छन् उस्तै गतिले काम अघि बढ्ने आयोजनाले जनाएको छ। स्थानीयको साथ रह्यो र विकासमा राजनीतिकरण भएन भने अबको 16 वर्षमा 10 नयाँ सुविधा सम्पन्न शहर बन्नेछन्। यसरी मध्यपहाड़ी लोकमार्गले तराई, पहाड़ र मेचीकालीको दूरी घटाएको मात्र छैन, यस भेगका बासिन्दा बीच आपसी सम्बन्ध बढ़ाउँदै विकासका अरू पूर्वाधार थप्न पनि सहयोग पुर्याउँदैछ।
यो रिपोर्टसँगै मध्यपहाड़ी लोकमार्गका बारेमा हामीले तयार पारेको विशेष श्रृंखला खुला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दै आज अन्त्य भएको छ। मध्यपहाड़ी लोकमार्गको विकास निर्माण कहाँ पुग्यो भनेर आउँदा दिनमा खोज खबरदारी गर्ने काम जारी राख्नेछौ। यस्ता अरू श्रृंखला पनि नेपाल दर्पणमा तपाईँले फेरि सुन्न सक्नुहुनेछ।
आजको लोकतन्त्र दिवसबारे फेसबुकमा केशव बम ठकुरीले लेख्नु भएको छ, लोकतन्त्र आउँदा नागरिक जति खुशी भएका थिए आज कार्यान्वयन नहुँदा त्यति नै दुखी छन्। राजा हटाएका दलका नेताहरू आफै राजा हुने लाइनमा लागे, त्यसैले लोकतन्त्रले उनीहरूलाई मात्र फाइदा भएको छर्लङ्ग भएको छ। त्यसैले फेरि एकपटक नागरिकले नै खबरदारी गर्नुपर्ने बेला आएको छ।
अग्रह अर्याल ट्वीट गर्नुहुन्छ, लोकतन्त्र नभएको देशमा कहाँबाट हुनु लोकतन्त्र दिवस। बरु राजनीति तन्त्रको रूपमा आजको दिनलाई राजनीति दिवस मनाए भो नि।
सुशीला सिलवाल फेसबुकमै लेख्नुहुन्छ, बालाजुको चोकबाट विशाल जुलुसमा शहरका विभिन्न ठाउँमा पुगेको झल्को जस्ताको तस्तै छ, तर जुन उद्देश्य लिएर नागरिकहरू आन्दोलनमा होमिएका थिए नि त्यसमध्ये वाक स्वतन्त्रता बाहेक केही हात लागेन। तर पनि जनआन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन।
दुई चरणमा चुनाव गर्ने बारे दलहरूका फरक फरक कुरा सुनेर फेसबुकमा सुमन याख्या लेख्नुहुन्छ, एउटाले भनेको कुरा अर्काले मान्नै हुँदैन भन्ने सिद्धान्त बोकेका छन् नेताले। मोर्चा खुशी हुँदा एमाले रिसाउने, एमाले खुशी हुँदा मोर्चाले मुख बिगार्ने, यिनीहरूलाई खुशी पार्न खोज्नु समयको बर्बादी गर्नु मात्रै जस्तो लाग्यो। त्यसैले जे जस्तो छ तोकिएकी मितिमा चुनाव गर्नतिर लाग्दा हुन्छ होला।
अनि ज्ञानेश्वर केसी, दीर्घकालीन सोचका साथ सही निर्णय गर्न सक्ने क्षमता भएको व्यक्तिको खाँचो भएको हो कि भन्दै दलीय स्वार्थमा लिप्त भएका, कमाई नाफा र नोक्सानको लेखाजोखा गर्ने बानी भएका नेताले कति दिन नागरिकलाई अनिर्णयको बन्दी बनाउने हुनको नि भन्नुहुन्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाली सेनाले गोर्खाको उत्तरी क्षेत्र हुँदै चीनको सीमासम्म जोड्ने सड़क बनाउन शुरू गरेको छ। सड़क निर्माणको प्रधान सेनापति राजेन्द्र छेत्रीले शिलान्यास गर्नुभयो। सेनाले सड़क बनाउने शुरूको बिन्दु लापूको एक्ले भीरमा विस्फोट गराएर छेत्रीले निर्माण शुरू गर्नुभएको हो। बेनीघाट, आरूघाट, आर्खेज, लार्के भन्ज्याङ सड़कको ट्र्याक बनाउन सेनाको टोली एक महिना अघिदेखि नै त्यहाँ खटिएको थियो।
अब एउटा विदेशका खबर। लामखुट्टेको टोकाईबाट लाग्ने रोग मलेरिया औलोको खोप पहिलो पटक तीन देशमा उपलब्ध हुने भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार औलो विरूद्धको खोप अफ्रिकी देश घाना, केन्या र मलवीमा पहिलो पटक सन् 2018 उपलब्ध गराइनेछ। खोपले मलेरियाका जीवाणु विरूद्ध लड्ने क्षमता बढ़ाउने डब्ल्यूएचओले जनाएको छ। मलेरिया लागेको तीन महिनासम्म एक एक खोप र 18 महिनापछि एक पटक गरी 4 पटकसम्म दिनुपर्नेछ। गरिबीको रेखामुनि रहेका देशमा भने यो खोप सहजै उपलब्ध गराउन भने चुनौती रहेको विश्व स्वास्थ्य संगठनको भनाई छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। भूकम्पले भत्काएको देशकै एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको समेत पुनर्निर्माण भएको छैन। रंगशाला पुनर्निर्माण नहुँदा नेपालले आयोजना गर्न पाउने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू विदेशमै खेल्नुपर्ने बाध्यता छ भने रंगशालाभित्र नियमित अभ्यास गर्ने खेलाड़ीले पनि निकै दुःख भोग्नु परेको छ। अर्जुन पोखरेलको रिपोर्ट।
पेट घटाउनेदेखि लिएर सारा दिन ट्र्याकमै हिँड्ने यो त माथि टुडीखेल रत्नबाग जस्तै भइसक्यो। रङ्गशाला त उल्टो हिँड्ने बल फुटबल खेलेर ट्र्याक डिस्टर्ब त्यतिकै, त्यसै त ट्र्याकको बिजोग छ, गाह्रो हुन्छ।
अभ्यासको लागि हरेक दिन बिहान दशरथ रङ्गशालामा पुग्ने सरस्वती राई जस्तै सबै खेलाड़ीको साझा अनुभव हो यो। सामान्य बिग्रिए भत्केकै र फोहोर भए पनि रङ्गशालामा खेलकुदका गतिविधि हुन्थे। नेपालको फुटबल खेल हुँदा हजारौं समर्थकले हौसला बढाउँथे, तर परार सालको भूकम्पमा भत्किएर खेल खेलाउन अयोग्य भएपछि दुई वर्ष यता रङ्गशालामा कुनै पनि खेल भएका छैनन्। भूकम्पमा विशिष्ट र साधारण प्याराफिट बस्न अयोग्य भएका छन् भने पौडी पोखरी र प्रशासनिक भवन पनि ध्वस्त भएको थियो। खेलकुदका गतिविधि त परेको कुरा, सामान्य सरसफाई पनि नहुँदा भूकम्पले भत्काएको रङ्गशालामा उत्तिसका रूख 2 मिटरसम्म अग्ला भएका थिए। भूकम्प गएको एक वर्षसम्म त रङ्गशाला पुननिर्माण गर्ने कि टालटुलमै गुजारा गर्ने भनेर राष्ट्रिय खेलकुद परिषद अलमलमा पर्यो। प्रक्रियागत झन्झटकै कारण रङ्गशाला मर्मतमा ढिलाइ भएको बताउनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट।
अर्को नयाँ बनाउनलाई पहिला भत्काउनु पर्यो, भत्काउनु पनि टेन्डर गर्नुपर्छ, भत्काउनु पनि त्यसको रिपोर्ट चाहिन्छ। यो सबै कुरा छ क्या, निजी घर जस्तो मिस्त्री ल्याएर भत्काइहाल्ने हुँदैन। हो त्यो प्रक्रिया अलिक हाम्रो झन्झटिलो छ क्या, त्यो हामीले चाहेर पनि हाम्रो काबुभन्दा बाहिरको परिस्थिति कहिले गर्दै जाँदाखेरि नै समय लाग्ने समय हुन्छ। हो त्यसले गर्दा अलि विलम्ब देखिएको मात्रै हो, तर काम नभएको सुस्त भएको रोकिएको होइन, यो काम छ।
भूकम्प गएको दुई वर्षपछि बल्ल रङ्गशाला पुननिर्माणको टुङ्गो लागेको छ। रङ्गशालाको सबै भागको परीक्षण गरेर तीनवटा कन्सल्ट्यान्टले कहाँ कहाँ मर्मत गर्ने र अब कस्तो बनाउने अनि पुननिर्माणमा लाग्ने खर्च सहितको विवरण बुझाइसकेका छन्। अहिले कवड हल, प्रशासनिक भवन र पौडी पोखरी पुननिर्माणको लागि भत्काउने काम भइरहेको छ। साधारण प्याराफिटको तल्लो भाग र भीआईपी प्याराफिटको दर्शक बस्ने माथिल्लो भाग भत्काएर नयाँ बनाइने भएको छ भने तल्लो भाग रेट्रो फिटिङ गरिने भएको छ। दुईवटै प्याराफिटका भत्काउनु पर्ने भाग भत्काउनको लागि 1,53,00,000 रुपियाँमा ठेक्का आह्वान भइसकेको छ। झण्डै 2 महिनामा भत्काइसक्ने र त्यसपछि बनाउनको लागि ठेक्का गर्ने राष्ट्रिय खेलकुद परिषदको योजना छ। पुननिर्माणको समन्वय गरिरहेको राष्ट्रिय खेलकुद परिषदको पूर्वाधार निर्माण तथा मर्मत शाखाले सबै काम सरासर भएमा दुई वर्षपछि मात्रै रङ्गशाला पुननिर्माणको काम सकिने जनाएको छ। तर राखेपका सदस्य सचिव केशव विष्ट भने एक वर्षभित्रै पुननिर्माण सक्ने दावी गर्नुहुन्छ।
अब एक वर्षभित्रमा चाहिँ हामी दशरथ रङ्गशालालाई पुननिर्माण गरेर अझ यसको चाहिँ फेसिलिटिजहरू थपेर यसलाई चाहिँ के भने अन्तर्राष्ट्रिय स्तरको हाम्रो साफ गेमको उद्घाटन समापन समारोह गर्न योग्य हामी पाउँछौँ।
भूकम्पपछि तातिएर काम गरेको भए अहिलेसम्म रङ्गशाला पुननिर्माणको काम सकिन्थ्यो, तर ढिला सुस्तीका कारण दुई वर्षसम्म रङ्गशाला रङ्गहीन बन्यो। समग्र खेल जगत नै प्रभावित हुने गरी भत्किएको रङ्गशाला छिट्टै मर्मत भएमा खेल र खेलाड़ी मात्रै होइन देशकै इज्जत उचो हुने थियो।
आईपीएल क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र राइजिङ पुणे सुपर जायन्ट्स खेलिरहेका छन्। टस हारेर पहिले ब्याटिङ थालेको पुणे सुपर जायन्ट्सले ताजा स्थितिमा 2 ओभर 2 बलको खेल सकिँदा 19 रन बनाएको छ। आफूले खेलेका 7 मध्ये 6 खेल जितेको मुम्बई अंक तालिकाको शीर्ष स्थानमा छ। राइजिङ पुणे सुपर जायन्ट्सले भने 6 खेलमा 3 खेल मात्र जितेको छ। पुणे 5औं स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगद्वारा निर्वाचन तालिकामा हेरफेर, 2 चरणमा चुनाव गर्ने भनेर सरकारले चुनाव भाड्न खोजेको एमालेको आरोप।
डीआईजी नवराज सिलवालमाथि किर्ते मुद्दामा अनुसन्धान शुरू, पक्राउ परेका सिलवाल अदालतको आदेशपछि रिहा।
मध्य पहाड़ी लोकमार्गमा 10 वटा सुविधा सम्पन्न नयाँ शहर बनाउने काम शुरू, अर्को वर्षदेखि नयाँ शहर निर्माणको कामलाई तीव्रता दिइने।
सन् 2018 लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगको खोप दिन शुरू गरिने, पहिलो चरणमा अफ्रिकी देश घाना, केन्या र मलवीमा उपलब्ध हुने।
र भूकम्प गएको 2 वर्ष पुग्दा पनि दशरथ रङ्गशालाको पुननिर्माण सुस्त, रङ्गशाला पुननिर्माण नहुँदा खेलाड़ीलाई समस्या।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।